समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डेले। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा लघुवित्त क्षेत्रतर्फ समस्याहरू किन देखिए, यो समस्या समाधान गर्न के प्रयास भइरहेको छ, बाहिर आए जस्तो लघुवित्त क्षेत्रमा समस्या हो या होइन, यी कुरालाई सम्बोधन गर्नको लागि नेपाल लघुवित्त बैंकर संघले कसरी काम गर्दैछ भन्ने विषयमा आज हामी कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ नेपाल लघुवित्त बैंकर संघका महासचिव संजय कुमार मण्डल। महासचिव, स्वागत छ कार्यक्रममा।
हजुर, नमस्कार।
हजुर, अब अहिले लघुवित्त क्षेत्रमा समस्या आयो भन्ने कुराहरू आइरहेका छन्, यसको वास्तविकता के हो बताइदिनु न।
धन्यवाद। सबभन्दा पहिले त लघुवित्त संस्थालाई चाहिँ हामी नेपाल राष्ट्र ब्याङ्कबाट नियमन गरेको संस्था हो।
हजुर,
नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत चाहिँ चार किसिमको ब्याङ्क वित्तीय संस्थाहरू छ, यसमा वाणिज्य ब्याङ्क, विकास ब्याङ्क अनि वित्त कम्पनी र लघुवित्त, यो क ख ग घ वर्गबाट वर्गीकरण गरेको छ। सबभन्दा पहिले बुझ्नु पर्यो के भन्दा चाहिँ यो घ वर्गका लघुवित्त किन आयो त भन्दाखेरि चाहिँ क ख ग वर्ग जुन ठूला ब्याङ्क वित्तीय संस्थाहरूले जुन महिलाहरूलाई लक्षित गरेर विपन्न वर्गलाई लक्षित गर्न उनीहरूले वित्तीय पहुँच पुर्याउन नसकेको कारणले गर्दाखेरि चाहिँ यो लघुवित्त संस्थाहरू काम गर्न आएको, त्यसले गर्दाखेरि चाहिँ यसको उद्देश्य भनेको चाहिँ विपन्न वर्ग लक्षित गरेर घर दैलो सेवा दिने र खास गरी महिलाहरूलाई चाहिँ लक्षित गरेर काम गर्ने भएकोले चाहिँ यो अलिकति चाहिँ हामीले बुझ्नुपर्ने यो अन्य ब्याङ्क वित्तीय संस्थाभन्दा फरक हो, तर नेपाल राष्ट्र ब्याङ्कबाट नियमन भएको संस्था हो।
हजुर,
र अहिले चाहिँ अब समस्याको कुरा गर्दाखेरि चाहिँ अब यो समस्या अहिले चाहिँ दुई किसिमको देखिएको छ, एउटा भनेको चाहिँ आन्तरिक समस्या छ।
हजुर,
खास गरी विगतमा जुन यस्ता लघुवित्त संस्थाहरू धेरै भए त्यसले गर्दाखेरि चाहिँ अस्वस्थ प्रतिस्पर्धा भए, कर्जा सूचनाको व्यवस्था नहुँदाखेरि चाहिँ अब ऋण एकैजनाले बढी लिए, धेरै संस्थामा लिए, जसले गर्दाखेरि ऋणको अधिक भार भयो, र विगतमा कोविड लगायत आर्थिक मन्दीले गर्दाखेरि पनि अलिकति त्यसलाई चाहिँ सपोर्ट गरेर अहिले केहीलाई ऋण तिर्न गाह्रो भएको अवस्था वा चाहिँ ऋणको अधिक भार भयो, त्यो भनेको चाहिँ आन्तरिक समस्या हो।
हजुर,
त्यसलाई चाहिँ संस्था नेपाल राष्ट्र ब्याङ्क र अन्य निकाय आन्तरिक निकायले मिलेर काम गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ तिर्न नसक्नेलाई नेपाल राष्ट्र ब्याङ्कले सहजीकरण गर्ने कुराहरू गरेको छ, समय दिने कुरा, किस्ता सानो पार्ने कुराहरू गरिसकेका छन् र गर्दैछौँ संस्थाहरूले चाहिँ, यसको लागि सबै आउनुपर्छ। मेन समस्या भनेको बाह्य समस्या अहिले चाहिँ व्यापक रूपमा देखिएको छ, खास गरी जुन ऋण मिना हुने कुराहरू जुन भ्रम छ त्यसले चाहिँ के भयो भन्दाखेरि चाहिँ फिल्डमा खास गरी चाहिँ जो सदस्यहरू थिए ऋण लिएका थिए उनीहरू पैसा भएर पनि नतिर्ने खालको चाहिँ एउटा मनसाय है, वा चाहिँ पैसा तिर्नेलाई पनि अब तिर्न नदिने खालका दबाव,
हजुर,
त्यो कारणले गर्दाखेरि चाहिँ काम गर्ने वातावरण खास गरी चाहिँ समुदायमा, किनभने यो त घर दैलो सेवा गाउँ गाउँमा जानुपर्ने हुन्छ, त्यो चाहिँ अहिले विकराल समस्याको रूपमा देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ खास गरी संस्थाको चाहिँ स्वास्थ्यमा असर गरेको छ, रिकभरीमा समस्याहरू भएको छ, कर्मचारीहरूलाई काम गर्ने वातावरण छैन, त्यहाँ विभिन्न किसिमको चाहिँ कर्मचारीको मनोबल खस्काउने खालको गतिविधिहरू भइरहेको छ, र यो समस्याले गर्दाखेरि चाहिँ अलिकति समस्या ठुलै देखिएको छ।
हजुर, यहाँहरू वित्तीय संस्थालाई अप्ठ्यारो पर्यो भन्दै हुनुहुन्छ, केही असहज आन्तरिक समस्या र बाह्य समस्याका कुरा गर्नुभयो, तर लघुवित्तबाट ऋण लिनेहरू हामीहरू मारमा पर्यो, हाम्रो घरबार विहीन बनाइदियो लघुवित्तले भन्ने कुराहरू आइरहेका छन्, गरिरहेका छन् विभिन्न संचार माध्यममा, यहाँले पनि सुन्नुभयो होला।
हजुर, त्यो भनेको चाहिँ स्पष्ट मैले भने त्यो स्पष्ट चाहिँ छ, अब त्यो भनेको कस्तो भन्दा चाहिँ लघुवित्तले पहिले सबभन्दा पहिले के गरेका छ भन्ने कुरा चाहिँ त्यो काठमाडौँ गएर भन्ने मान्छे भएन
है,
तर चाहिँ केही चाहिँ जो मैले भने नि धेरै संस्थामा ऋण लिए, ऋणको सही सदुपयोग गरेन, दुरुपयोग भयो र चाहिँ अब त्यसलाई चाहिँ तिर्न नसक्ने वा चाहिँ अब विभिन्न किसिमको भनौँ न त्यस्तो खालको भएका समस्यामा परेकाहरू चाहिँ उनले आफ्नो कुराहरू चाहिँ गरेर अब त्यो हिसाबले चाहिँ अब प्रचार प्रसार पनि भयो, त्यो भनेको चाहिँ थोरै संख्यामा छ, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ अहिले लघुवित्तमा चाहिँ झन्डै अब 60 लाख मेम्बरहरू छन् ओभरअल नेपालमा चाहिँ, त्यसमध्येमा चाहिँ 27 लाख ऋणीहरू चाहिँ ऋण लिएर कारोबार गरेको छ, अब ऋण नतिर्ने भनेको चाहिँ 27 लाख मध्ये जुन समस्यामा परेको घर बार बी भने 27 लाख मध्येमा कति छ त भन्ने कुरा चाहिँ हामीले डाटा हेऱ्यो भने चाहिँ त्यो भनेको चाहिँ धेरै न्यून छ क्या। त्यो भनेको चाहिँ त्यो घरै बार बिहीन भएको भन्दा पनि अब त्यो समस्यामा पर्दाखेरि त्यो त अरू पनि समस्याहरू छ नि त, खास गरी कोभिड पछि चाहिँ जुन आर्थिक मन्दी आयो त्यसले गर्दा पनि अब समस्या भयो, त्यसमा चाहिँ ऋणको भार थपियो त्यसले पनि समस्या भयो। त्यो केहीलाई देखाएर चाहिँ सबै त्यस्तै हो भन्ने चाहिँ होइन। त्यसले गर्दाखेरि चाहिँ अहिले अवस्थामा चाहिँ उहाँहरू ऋण लिएर चाहिँ काम गर्न खोज्नु भएको थियो, दुरुपयोग गर्नुभयो, त्यो कारणले गर्दाखेरि चाहिँ सही सदुपयोग गर्नु भएन, त्यो कारणले चाहिँ अहिले चाहिँ उहाँहरूलाई चाहिँ पीडित भनेर भनिया छ। र वास्तवमा त अहिले लघु वित्तले चाहिँ लगानी गरेको जुन पैसा छ त्यो कसको पैसा थियो त, त्यो भन्दाखेरि जनताको पैसा हो। त्यसले गर्दा जनताको पैसा चाहिँ ऋण लगानी भनेको, ऋण भनेको सुविधा हो, त्यो भनेको चाहिँ जबरजस्ती लगाएको पनि होइन, किनभने त्यहाँ सिस्टममै चाहिँ माग गरेपछि मात्रै दिने सिस्टम हुन्छ, तपाईँलाई चाहिँ कागज गराएको हुन्छ, सबै कुरा प्रक्रिया पुऱ्याएको हुन्छ भनेपछि त्यो भनेको चाहिँ वातावरणले चाहिँ ऋण फ्लो बढी भएको हो, तर चाहिँ त्यसलाई चाहिँ जबरजस्ती लादेको पनि होइन। र त्यसमा चाहिँ त्यसो भन्दा चाहिँ पीडित भनेको त अहिले संस्थाको कर्मचारीहरू पीडित छ नि, उहाँहरूभन्दा पनि संस्था पीडित छ नि, त्यसले गर्दाखेरि ऋण लिने मान्छे चाहिँ पीडित हुने कुरै भएन। र हामी ऋण लिने ऋणी पनि भनेका छौँ, हामी सदस्य भनेका छौँ, हामी परिवार ठानेर चाहिँ काम गरिरहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ त्यो जस्तो देखिएको छ त्यो जस्तो वास्तविकता चाहिँ छैन। हामीले अलिकति वास्तविकता कुरामा जानुपर्छ र खास गरी चाहिँ माथिल्लो निकायका चाहिँ खास गरी मान्छेहरू जो केन्द्रमा बसेका छन् उहाँहरूले हाम्रो आग्रह छ यो चाहिँ लघु वित्तलाई चाहिँ अलिकति हेर्ने दृष्टिकोण चाहिँ अलिकति फेर्नुपर्छ, किन रियलमा बुझ्नुपर्छ, वास्तविक बुझ्नुपर्छ। वास्तविक नबुझेर चाहिँ त्यसलाई एक एक क्याटेगोरीमा हालिदिएको छ। अहिले तपाईँहरूले सुन्नुहुन्छ मिटर ब्याजी, त्यसपछि सहकारी पीडित, त्यसपछि लघु वित्त, यो तिनवटा शब्द भनेको लहरै ल्याउँछ क्या। जबकि तिनवटा भनेको चाहिँ लघु वित्त भनेको कुनै दुईटासँग चाहिँ सरोकार राख्दैन, किनभने लघु वित्त भनेको नेपाल राष्ट्र ब्याङ्कबाट त नियमन गरेको इजाजत लिएको चाहिँ घबरको संस्था हो र यसलाई चाहिँ राष्ट्र ब्याङ्कले चाहिँ स्थलगत नियन्त्रण गर्छ। र लघु वित्तले त नियमपूर्वक लगानी गरेको छ। उता मिटर ब्याजी कुरा भनेको फरक कुरा हो, जहाँ चाहिँ धेरै चर्को ब्याज लिएको छ वा चाहिँ सम्पत्ति जफत गरेको छ भन्ने कुरा छ। अब सहकारीको भनेको चाहिँ बचतको इस्यु छ, तर यहाँ त भनेको बचत पनि गरिरहेछ, ऋणले पनि लगानी गरिरहेछ र केहीलाई चाहिँ ऋणको अधिक भार भएको कारणले समस्या परेको छ क्या। त्यति मात्रै समस्या हो, समस्या समाधान गर्न सकिन्छ, तर त्यसैलाई बढाए चढाएर चाहिँ अहिले चाहिँ राजनीति गर्न भइरहेछ।
अनि यहाँले भने जस्तै लघु वित्तहरू महिला, दलित, विपन्न वर्ग, जो सीमान्तकृत वर्ग, उहाँहरूको उत्थानको लागि, उहाँहरूको लागि जीवनस्तर उकास्नको लागि, उहाँलाई सहयोग गर्नको लागि खोलिएका संस्थाहरू हुन्, तर यहाँहरूको ब्याज नै चर्को छ, ब्याजै तिर्न नसकिने अवस्थामा यस्तो अवस्था छ, उहाँले शोषण गर्यो भन्छन् नि।
ब्याज भनेको चाहिँ चर्को भन्ने कुरा चाहिँ एकदमै चाहिँ असत्य हो, किनभने चाहिँ ब्याज भनेको नेपाल राष्ट्र ब्याङ्कले अहिले तोकेको छ 15% ब्याज, र 15% भनेको घट्दो ब्याज दरमा हुन्छ, उसले सभा तिर्दै गयो भने ब्याज रकम पनि घट्दै जान्छ। र यो 15% ब्याज भनेको चाहिँ हामीले बुझ्नुपर्ने भनेको चाहिँ हामीले पनि जुन लगानी गर्छौँ त्यो पैसा कहाँबाट ल्याउँछौँ त, उनीहरूलाई हामी के कति ब्याज तिर्छौँ त भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ। एउटा भनेको बचत लियो भने चाहिँ उहाँहरूलाई चाहिँ 7.5% मिनिमम हामीले चाहिँ ब्याज दिनुपर्ने हुन्छ, त्योभन्दा बढी चाहिँ 11% सभा 11%सम्म 12%सम्म दिइरहेछ। अर्को भनेको अन्य ब्याङ्क वित्तीय संस्थाबाट चाहिँ हामीले चाहिँ ऋण लिँदाखेरि उहाँहरूलाई पनि ब्याज तिर्नुपर्ने हुन्छ, त्यो भनेको ब्याज दर भनेको चाहिँ 11, 12, 13 छ, अहिले थोरै घटेको अवस्थाहरू हामी देखिरहेछौँ। हुन चाहिँ 10, 11, 12 लिएर 15% लगानी गर्नु भनेको चाहिँ चर्को ब्याज भयो भन्ने कुरा पनि होइन, त्यो भनेको एकदमै नोमिनल हो, एकदमै चाहिँ नोमिनल मार्जिनमा काम गरिरहेछ, त्यतिमा चाहिँ लङ टर्मसम्म संस्था धान्दैन भन्ने कुरा पनि मलाई लाग्छ, नेपाल राष्ट्र पनि थाहा छ, अरूलाई पनि थाहा छ। अर्को कुरा भनेको चाहिँ यो लघु वित्त भनेको घरेलु सेवा दिने हो, र यसमा चाहिँ के छ भन्दाखेरि थोरै थोरै लगानी गरिन्छ, धेरै कर्मचारी चाहिन्छ, सञ्चालन खर्च बढी हुन्छ र जोखिम पनि बढी छ, किनभने बिना धितो लगानी गरेका हुन्छ। त्यो हरेक हिसाबले चाहिँ अन्य ब्याङ्क वित्त संस्थाभन्दा चाहिँ फरक ढङ्गले कारोबार गरेको हुनाले चाहिँ यसको अपरेटिङ कस्ट बढी हुने भएकोले चाहिँ त्यसको ब्याज दर भनेको चाहिँ बढी हुनुपर्ने हो अन्य ब्याङ्क वित्त संस्थामा। तर तपाईँहरूले हेर्नुहुन्छ नेपालमा भनेको चाहिँ त्यो कम छ, र नेपाल मात्रै होइन संसारकै यो ब्याज दर भनेको चाहिँ लघु वित्त क्षेत्रको कुरा मैले गर्दाखेरि चाहिँ लघु वित्त क्षेत्रको संसारकै ब्याज दर सस्तो छ। इन्डियामा जानुभयो भने तपाईँले चाहिँ 20 भन्दा माथि 22-25 छ, बङ्गलादेशमा त्यस्तै छ।
यहाँले भनिराख्नु भएको छ अझै कम भयो भनिराख्नु भएको छ, तर लघु वित्तहरू त खास गरेर यहाँ पनि अगाडि पनि भन्नुभयो, जुन पछाडि परेको वर्ग, पछाडि पारिएको वर्ग, उहाँहरू केही आर्थिक उपार्जन होस्, उहाँलाई सहयोग होस् भन्ने हिसाबले चाहिँ यी खोलिएका त्यही क्षेत्रमा काम गर्ने, अथवा त्यस्तै नागरिकहरूलाई, त्यस्तै व्यक्तिहरूलाई अझ बढी ब्याज लगाउने भने त उहाँहरू त फेरि अझ फेरि गरिबीको रेखा मुनि पर्ने भयो नि।
एकदमै त्यो चाहिँ हुँदै होइन, ब्याज भनेको चाहिँ इस्यु होइन, तपाईँले चाहिँ सेवा सबभन्दा इम्पोर्टेन्ट कुरा हो। तपाईँले ब्याज कम गरेर ब्याज कम गर्दाखेरि चाहिँ सेवा नै नपाउने अवस्था, तपाईँले अहिले सुन्नुभयो नि सरकारी विभिन्न हिसाबले चाहिँ गरिबको लागि महिलाको लागि चाहिँ ऋणको शिक्षाको तपाईँले सुन्नुभयो नि, शिक्षाको लागि सर्टिफिकेट दिएर ऋण लगानी गर्ने कुराहरू, यस्ता कुराहरू हामीले सुन्यो कतिको व्यवहारमा लागू भएको छ, कतिलाई लगानी भएको छ तपाईँले डाटा खोज्नुभयो भने चाहिँ त्यो एकदमै न्यून हुन्छ है, त्यो गर्नै सक्दैन। किनभने त्यो ब्याज सस्तो भनेपछि ब्याज झन् चाहिँ ब्याजै नलिने भएपछि त्यसको चाहिँ के छ प्रक्रिया यति झन्झिलो हुन्छ, र अर्को के हुन्छ भन्दा त्यसमा चाहिँ आउने माथिल्लो वर्ग हुन्छ क्या, त्यसले गर्दाखेरि चाहिँ हामीले हेर्ने भनेको चाहिँ सेवा हो, उसलाई चाहिँ कसले पत्याएको छ त गरिब विपन्नलाई, र त्यसमा चाहिँ बिना भित्तो लगानी गरेको छ भनेपछि अरूले लगानी गर्दै गर्ने होइन क्या, तर त्यो लगानी नगर्दाखेरि चाहिँ उसको जीवनस्तर कसरी माथि जान्छ, त्यो एउटा पाटो पाटो हो। र अर्को भनेको चाहिँ हामीले त खालि ऋण लगानी गरेर चाहिँ असुली गर्ने मात्रै होइन नि, किनभने त्यस्ता वर्गलाई त अरू सेवा पनि चाहिन्छ, उहाँहरूलाई तालिम चाहिन्छ, उहाँहरूलाई चाहिँ वित्तीय सशक्तता गर्नुपर्ने हुन्छ, उहाँहरूको चाहिँ अब सशक्तिकरण गर्नुपर्ने हुन्छ, उहाँहरूलाई धेरै समय दिनुपर्ने हुन्छ। लघु वित्तले चाहिँ ऋण लगानी गरेर असुली मात्रै गर्दैन, त्यहाँ त हाम्रो चाहिँ केन्द्र बैठक हुन्छ हरेक महिनामा चाहिँ दुई पटक चाहिँ एक पटक चाहिँ त्यहाँ चाहिँ गएर चाहिँ मिटिङ गर्नुपर्ने हुन्छ कर्मचारी, त्यसले गर्दाखेरि चाहिँ यो सेवा चाहिँ हामीले दिनुपर्छ। सेवा भनेको ब्याज भनेको तपाईँले हिसाब गर्दाखेरि चाहिँ यो 15% भनेको मानव 10,000 लिन्छ, कसैले 50,000 लिन्छ, कसैले 1,00,000 लिन्छ, एक लाख लिनेहरूको ब्याज दर भनेको तपाईँको 15%ले चाहिँ वर्ष कति भयो त 15,000 हुनुपर्ने हो, त्यो पनि हुँदैन किनभने उसले चाहिँ के अरे मन्थली तिरिरहेको हुन्छ, त्यो हुँदाखेरि 7-8,000 लाग्छ। अब 1,00,000 बिना त्यो पैसा लिएर चाहिँ 8,000 वर्षको बुझाउँदाखेरि चाहिँ ब्याज बुझाउँदाखेरि उसले त 1,00,000-2,00,000 कमाउँछ नि, किन उसँग सिप हुन्छ, उसँग जागर हुन्छ, उसले अपर्च्युनिटी पाएको हुँदैन क्या, त्यो अपर्च्युनिटी पाउने बित्तिकै उसको हाई रिटर्न हुन्छ क्या। त्यो चाहिँ हामीले चाहिँ जस्तो चिया पसलको कुरा गर्दाखेरि टेम्पो कुरा उदाहरण लिउँ न, र टेम्पो चलाउने मान्छेले चाहिँ ऋण नलिएर चाहिँ अरूको भाडामा टेम्पो चलाउँदाखेरि चाहिँ उसले दिनको 600 रुपियाँ तिर्नुपर्ने हुन्छ साउलाई, र उसले चाहिँ जिन्दगीभर चलाए पनि त्यो टेम्पो आफ्नो हात आफ्नो हुँदैन, तर त्यही ठाउँमा चाहिँ उसले चाहिँ संस्थाबाट चाहिँ लोन लिएर त्यो टेम्पो 2-2.5 लाख रुपियाँ पर्छ, त्यो टेम्पो लियो भने चाहिँ उसको नेट क्यास इन्कम चाहिँ 20-21,000 रुपियाँ सेभ हुन्छ, र उसको चाहिँ ऋण ऋण पनि के हुन्छ भन्दाखेरि चाहिँ 1.5-2 वर्षमा चुक्ता हुन्छ भनेपछि एउटा त्यो सम्पत्ति पनि हुने भयो। अर्को भनेको कति चाहिँ त्यसको इम्प्याक्ट हेर्ने हो भने उसले तिर्ने ब्याज भनेको त के अरे वर्षको चाहिँ कति हो 7-8,000 15,000 लाग्ला 2,00,000 तर उसले महिनैको चाहिँ उसले 20-21,000 रुपियाँ कमाइरहेको हुन्छ क्या। त्यसरी हेर्दाखेरि त त्यो अब नदिँदाखेरि जुन वञ्चित हुन्छ त्यो भने कहिले पनि उनीहरू सम्पन्न हुन सक्दैन क्या।
अनि समस्याहरू छन् नि मासुज्यू, जो अहिले बजारमा देखिएका छन्, देशभरि आन्दोलन भइरहेको छ होइन, यी समस्या किन देखिए त, यहाँ त एकदम सहज भन्दै हुन्छ तर समस्या देखिराखेका छन्।
समस्या मैले भने नि समस्या एउटा,
अथवा उहाँहरूले चाहिँ नतिर्न चाहेर हो, या यहाँहरूले घरबारै जब त उहाँले लिलाम गरिदिएर यो कारण समस्या भएको हो, अथवा के अन्य कारणहरू छन्?
अन्य कारण छन्,
अब हुन त यहाँले दुईटा कुरा त भन्नुभयो, आन्तरिक र बाह्य त भन्नुभयो, त्यो बाहेक पनि देखिए नि कुराहरू त
होइन, बाह्य छैन यो तपाईँले भन्नुभयो नि, यसले चाहिँ कस्तो छ भने शब्दहरू भयो अनि प्रचार प्रसार भयो, भ्रमका कुराहरू भयो, सबभन्दा समस्या भनेकै बुझाएको समस्या हो क्या। अहिले के कुरा आउँछ भन्दाखेरि चाहिँ अब जग्गा जमिन जफत गर्यो, सम्पत्ति जफत गर्यो भन्ने कुराहरू आइरहेछ, जबकि चाहिँ लघु वित्त संस्थाहरूले चाहिँ धितो नलिइकन लगानी गर्छ। अहिले चाहिँ ओभरअल नेपालको चाहिँ टोटल पोर्टफोलियो 4.5 खरब जति छ, त्यसमा चाहिँ 18% मात्रै चाहिँ के छ भन्दाखेरि चाहिँ धितोमा लगानी भएको छ, भनेपछि चाहिँ 78% भनेको त बिना धितो लगानी छ नि, त्यो बिना धितो लगानी गरेपछि कहाँबाट जग्गा जफत गर्छ त भन्ने कुरा एउटा कुरा हो। दोस्रो कुरा भनेको चाहिँ अब हामीले त सम्पत्ति नभएकोलाई पनि लगानी गरिरहेछौँ, भनेपछि सम्पत्ति जफत सम्पत्ति हेरेर लगानी गर्ने भएको भए त हामी किन चाहिँ बिना धितो लगानी गर्छौँ, किन चाहिँ गाउँ गाउँमा लगानी गर्छौँ, त्यसले गर्दा त्यस्तो कुराहरू हुँदै होइन। र काहीँ काहीँ चाहिँ के छ भन्दाखेरि चाहिँ त्यस्तो अब समूह जवानीमा लगानी गर्ने भएकोले चाहिँ काहीँ काहीँ त्यस्तो खालको चाहिँ अब ऋण नतिर्दाखेरि चाहिँ समस्या आउँदाखेरि चाहिँ अलिक दबाब भएको हुँदाखेरि चाहिँ उसले केही बेचेर तिरेको छ भने त्यसैलाई चाहिँ अब इस्यु बनाएर चाहिँ यसले उसको चाहिँ घर बाहन विहीन गर्यो भन्ने कुरा हो, त्यो चाहिँ कुरा होइन। मेन भने समस्या भनेको चाहिँ जो समस्यामा आए त्यसको चाहिँ समाधान गर्न सक्ने कुरा हो, तर यहाँ त समस्या क्रिएट गरिएको छ क्या। समस्या क्रिएट कसरी गरेको छ भन्दाखेरि चाहिँ जुन ऋण मिना कुरा छ, के सरकारले ऋण मिना गर्न सक्छ त भन्ने कुरा हो। यदि ऋण गर्न सक्दैन भने किन त्यो आश्वासनमा चाहिँ बाँचिरहेछ, किन त्यस्तो आश्वासन दिइरहेछ, त्यसले गर्दाखेरि के भइरहेछ भन्दाखेरि चाहिँ पैसा हुनेले पनि, किनभने मान्छे त हो नि स्वाभाविक रूपमा चाहिँ मिना भइहाल्छ भने त मेरो त लस हुने भयो भन्ने फिल हुन्छ नि त. त्यसले गर्दाखेरि पैसा भइ भए पनि नतिर्ने, पैसा भएर नतिर्ने भएपछि त यो यो आर्थिक यो ब्याङ्किङ सिस्टममा समस्या आउने भयो नि त, त्यो समस्या त बढ्दै जान्छ नि त. एउटाले तिरेन भने अर्कोले तिर्छ, अर्कोले तिर्दैन अर्को, अनि त्यो बढ्दै गयो भने त के हुन्छ, काम गर्न वैसे पनि बताउनु बिग्रिने भयो. त्यसले गर्दाखेरि यो भनेको चाहिँ जुन अहिले देखिरहेछ बाहिर बजारमा चाहिँ त्यो भनेको त यहाँबाट लगेर त्यो देखाइएको कुराहरू जुन छ त्यो भनेको थोरैलाई 1% 2% देखाएर चाहिँ अहिले 98% चाहिँ यो खराब भनिरहेछ क्या. त्यसले गर्दा यसलाई चाहिँ बन्द गर्नुपर्छ होइन. रियल वास्तविक समस्या भएकोलाई चाहिँ हामीले चाहिँ सहजीकरण गर्ने हो. हामी भनिरहेछौँ, एनएमबीले भनिरहेछ, सबै लघु वित्त संस्थाले भनिरहेछ, समस्या परेको छ भने संस्थामा आउने हो. किनभने हामी त्यसलाई फ्यामिली मानिरहेछ भने परिवारमा समस्या पर्यो भने परिवारभित्र बसेर छलफल गर्नुपर्छ, समय चाहिन्छ. कि समस्या परेको छ भने हामी सपोर्ट पनि गर्छौँ नि, ग्राहक संरक्षण कोष छ, त्यहाँबाट चाहिँ हामीले चाहिँ सपोर्ट पनि गरिरहेछौँ. भने चाहिँ त्यो नगरिकन चाहिँ अब नतिर्ने, अनि अझ चाहिँ के छ भन्दाखेरि चाहिँ कर्मचारीलाई चाहिँ अब गाउँमै जानबाट अवरोध गर्ने अनि हातैपात गर्ने कुराहरूदेखि लिएर चाहिँ जुन अब त्यो चाहिँ अरूलाई पनि नतिर्ने त्यो चाहिँ सबभन्दा अराजक भयो. त्यसले गर्दाखेरि चाहिँ यसले सबभन्दा ठुलो समस्याको रूपमा देखिरहेको छ.
अब यहाँको कुरा सुन्दाखेरि खासै समस्या छैन लघु वित्त क्षेत्रतर्फ भन्ने तर्फ यहाँ इङ्गित गर्नुभयो होइन. केही कुराहरू भए पनि धेरै ठुलो समस्या छैन भन्नुभयो, तर आन्दोलन भइसकेको छ, एउटा ठुलो चर्काचर्कीको विषय भइसकेको छ, सरकारले वार्ता गर्नुपर्ने अवस्था आइसकेको छ होइन. यो अवस्था सम्बन्धी पनि सिर्जना भयो. यहाँ चाहिँ महासचिव हुनुहुन्छ, यहाँहरूको तर्फबाट सरकारसँग अथवा राष्ट्रपतिसँग कुरा भएको छ यो विषयमा केही?
अब सरकारसँग चाहिँ कुरा गर्न चाहिँ सकिएको छैन. अघिल्लो अर्थमन्त्री हुँदासम्म चाहिँ अब भेटघाट भएको थियो.
हजुर,
अब हाम्रो चाहिँ प्रयास छ, अब सरकारसँग, अर्थमन्त्रीसँग, गृहमन्त्रीसँग, नेपाल राष्ट्र ब्याङ्कसँग त अब भर्खर अस्ति पनि अन्तर्क्रिया भएको छ सबै लघु वित्त संस्थाहरूको. नेपाल राष्ट्र ब्याङ्क नियमन संस्था भएकोले चाहिँ उहाँहरूसँग अन्तर्क्रिया चाहिँ अब भइराख्छन्, अब चाँडै चाँडै हुन्छ. तर चाहिँ अब सरकार मेन भनेको चाहिँ यहाँ समस्या भनेको सरकारबाट चाहिँ समाधान गर्नुपर्छ. तर यो भनेको समस्याको समाधान भनेको चाहिँ फेरि चाहिँ हामी नेपाली नेपालमा चाहिँ प्रगति नहुनुको समस्यालाई चाहिँ जहिले पनि समाधान नहुनुको सम्बन्ध ठुलो समस्या भनेको हामी क्षणिक रूपमा चाहिँ समस्या सल्भ गर्छौँ, अनि कि चाहिँ हामी लक्षणलाई मार्छौँ, रोगलाई निदान गर्दैनौँ. त्यस्तै यसमा पनि हुन्छ. अहिले क्षणिक रूपमा चाहिँ कसलाई समस्या परेको छ त्यसलाई चाहिँ अब ऋण मिनाहको हिसाबले उमर्कै पर्यो, पीडितै भयो, त्यसलाई चाहिँ हामी ऋण मिनाह गर्दाखेरि के इम्प्याक्ट गर्छ त देशलाई, के इम्प्याक्ट गर्छ अर्थतन्त्रलाई, के इम्प्याक्ट गर्छ ब्याङ्किङ सिस्टमलाई, सबभन्दा पहिले त्यो नबुझिकन यदि त्यसलाई चाहिँ अब सस्तो लोकप्रियता भन्छ नि, सस्तो लोकप्रियताको लागि चाहिँ अहिले त्यस्ता जुन विषय उठान गरेको छ ऋण मिनाहको, त्यो ऋण मिनाहको कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ के छ भन्दा चाहिँ धेरै मान्छे चाहिँ वेटिङमा चाहिँ नतिरेको अवस्था छ. त्यो नतिर्दाखेरि चाहिँ भोलि गएर चाहिँ कसको जोखिम हुन्छ, के लघु वित्त संस्थाको जोखिम हुन्छ त? होइन. लघु वित्त तपाईँलाई भनौँ, लघु वित्तको लगानी भनेको पुँजी भनेको जम्मा 35 अरब हो, र जम्मा चाहिँ पोर्टफोलियो भनेको लगानी भनेको 4 खरब 39 अरब छ. भनेपछि चाहिँ झन्डै 4 खरब पैसा, अब 4 39 35 भनेको चाहिँ लगानीकर्ताको डुब्ने भयो. 4 खरब कसको डुब्छ त? 4 खरब भनेको जनताको पैसा डुब्छ, त्यो नेपाली जनताको पैसा डुब्छ जो चाहिँ पसिना कमाएर चाहिँ यहाँ ब्याङ्कमा राखेको छ. यो लघु वित्तमा राखेको मैले कुरा गरिनँ, लघु वित्तले पनि अर्को ब्याङ्कबाट पैसा लिएको छ भने त्यो ब्याङ्कको पैसा पनि जनताको पैसा हो नि त. भने 4 खरबको चाहिँ सुरक्षा गर्ने जिम्मा चाहिँ अब सरकारको हो नि त. सरकारले यसरी मिना कुरा गर्दै गयो भने यो पैसा नउठ्ने भयो भने भोलि गएर के अवस्था आउँछ त्यो चाहिँ विचार गर्नुपर्ने सरकारले हो. त्यसले गर्दाखेरि सरकारले तत्कालै चाहिँ गर्नुपर्ने धेरै कुरा छैन, एक दुईवटा कुरा तत्कालै गर्यो भने चाहिँ मलाई लाग्छ चाहिँ अरू आन्तरिक, मैले भने नि आन्तरिक भनेको समस्या छैन भनेर मैले भन्न खोजे होइन. समस्या छ, त्यो समस्या समाधान गर्न सकिन्छ, तर बाह्य समस्या भनेको चाहिँ संस्थाले समाधान गर्न सक्दैन क्या. त्यसको लागि चाहिँ सरकारले गर्नुपर्छ. त्यसमा दुईवटा कुरा चाहिँ मेजर गर्नुपर्ने, तत्कालै गर्नुपर्ने के छ भन्दाखेरि चाहिँ के ऋण मिना गर्न सक्छ त 4 खरब रुपियाँ? गर्न सक्दैन भने किन आश्वासनमा राखिराख्ने त? यो कुरा त क्लियर गर्नु, त्यो बाटो क्लियर गरिदिनु पनि. ऋण मिना हुँदैन भन्न त भनिरहेछ अनौपचारिक रूपमा चाहिँ, तर औपचारिक रूपमा भन्नु पर्यो क्या. यो ऋण मिना हुन सक्दैन भनेर भनिदिएपछि कम्तीमा चाहिँ अरू कुराहरूमा चाहिँ विकल्पमा जान्छ. दोस्रो कुरा भनेको चाहिँ लघु वित्तको कर्मचारी भनेको चाहिँ अहिले 22,000 छ नेपालमा. त्यो 22,000 कर्मचारीहरू चाहिँ जो कर्मचारीहरू युवाहरू चाहिँ खास गरी यहाँ काम नपाउँदाखेरि मलाई चाहिँ खाली जान्थ्यो, सबै नेता सबै सरकारका भाषण गर्छन्, देश गए मान्छेहरू गयो सक्यो, रोक्ने काम कसले गर्छ त? खालि बोल्ने काम मात्रै गर्छ. त्यस कारणले चाहिँ यो 22,000 जुन रोकेको छ युवाहरू जसले चाहिँ दुःख काम गरिरहेछ, गाउँ गाउँमा गएर सेवा दिइरहेछ, त्यस्ता मान्छेलाई चाहिँ प्लान गर्ने काम चाहिँ सुरु गरेको छ. त्यो भनेको शान्ति सुरक्षाको कुरामा कर्मचारी चाहिँ काम गर्नु भने कामै त के छ भन्दाखेरि चाहिँ गाउँ गाउँ जानेछ, अनि गाउँ गयो भने चाहिँ अनि अवरोध गर्ने, त्यहाँ चाहिँ गएर हातपात गर्ने भयो भने त कसरी गाउँ जाने हो? त्यो मान्छे चाहिँ कसरी संस्थामा टिकिरहेको छ, काम गर्छ? भोलि त विकल्प खोज्नुपर्ने हुन्छ नि त. त्यसको लागि चाहिँ एउटा त अर्थ मन्त्रालय सरकारले चाहिँ ऋण मिनाको बारेमा स्पष्ट गरिदिनु पर्यो औपचारिक रूपमा चाहिँ। अर्को भनेको चाहिँ के गर्नु पर्यो भन्दा चाहिँ गृह मन्त्रालयले चाहिँ शान्ति सुरक्षाको चाहिँ कडा प्रतिबन्ध दिनु पर्यो, किनभने सबभन्दा ठूलो समस्या भनेको निजी क्षेत्रलाई के छ भन्दा चाहिँ वातावरणको छ। हामी भन्छौँ काम गर्ने वातावरण छैन भन्छौँ, वातावरण बनाइदिने कसले त, लगानी सरकारले लगानी गर्न हामीले भनेको पनि छैनौँ, तर चाहिँ काम गर्ने वातावरण सहज गरिदिनु पर्यो। त्यसको लागि चाहिँ सरकार चाहिँ सहीलाई गलत छ भने हामीले नै दण्डित गर्नु पर्यो।
मास्टर योगेन्द्र, कुरा कहाँनिर आयो भने अब यदि राम्रै काम गरिरहेछ भने लघु वित्तहरूले भने उहाँहरू कमजोरलाई बाहिर जान अथवा गाउँमा जान किन समस्या, काहीँ न काहीँ लुकेका केही समस्याहरू छन् कि?
समस्या भनेको विगतमा मैले भने नि ऋण लगानी गर्दाखेरि बढी लगानी भयो, त्यति बेला कर्जा सूचना पनि केन्द्र थिएन, त्यसले गर्दाखेरि चाहिँ र अर्को केही समस्याहरू चाहिँ अब ऋण नतिर्दाखेरि चाहिँ नवीकरण गर्ने, त्यसले गर्दाखेरि त्यो ब्याज पनि चाहिँ अब क्यापिटलाइज गर्ने, सेवा शुल्क लिने, यो भनेको चाहिँ आन्तरिक समस्या मैले चाहिँ अघि भनिन। यो समस्या भनेको अहिले चाहिँ राष्ट्रिय ब्याङ्क मार्फत चाहिँ समाधान भइसकेका छ। अहिले चाहिँ नवीकरण गर्दाखेरि चाहिँ जस्तो रिस्ट्रक्चर हामी अहिले दिइरहेछौँ राष्ट्र ब्याङ्कले फेसिलिटी, त्यसमा चाहिँ सेवा शुल्क लिँदैन। अर्को भनेको चाहिँ अब त्यस्तो गर्दाखेरि चाहिँ पुरानो ब्याज छ भने त्यसलाई चाहिँ पुँजीमा चाहिँ अब क्यापिटलाइज पुँजीकरण गर्दैन, आनेकी चाहिँ ब्याजलाई सभा बनाइँदैन, त्यो छुट्टै असुली गर्ने हो। त्यस्तो हिसाबले गर्दाखेरि चाहिँ अब चाहिँ जुन सहजीकरण गरिरहेको छ त्यसमा चाहिँ जुन विकृति भनेको समस्या भनेको चाहिँ बढी सेवा शुल्क लियो वा बढी चाहिँ अब ब्याजलाई चाहिँ असुली नगरिकन ब्याजलाई चाहिँ सभा चक्रिय ब्याज भन्छ नि चक्रिय ब्याज कुरा गरियो, त्यो पनि भएको विगत कुरालाई चाहिँ बन्द भइसकेको अवस्थामा पनि आज पनि त्यही बुझेर भएन नि त। त्यो समाधान मैले भने आन्तरिक समस्याहरू धेरै हदसम्म समाधान भइसकेका छ, हिजो काम गर्ने कर्मचारीहरूको चाहिँ बोली वचन व्यवहारमा परिवर्तन भएको छ, तर त्यो हुँदाहुँदै पनि चाहिँ बाह्य समस्या समाधानको लागि चाहिँ सरकारबाट पहल भएन। यो दुइटै भयो भने नै हुन्छ, इलाज गर्दाखेरि चाहिँ अब उपचार गर्ने बेलामा चाहिँ हामी जति गर्नुपर्ने सबै सँगै गऱ्यो भने एउटा औषधि चाहिँ अहिले खाने एउटा औषधि चाहिँ अर्को छ महिनापछि खाएर त इलाज हुँदैन, त्यसले गर्दाखेरि चाहिँ हामीले सँगै मिलेर काम गर्नुपर्छ। यसमा चाहिँ सदस्यहरू पनि अब सहयोग गर्नुपर्छ, ऋणीहरूले पनि सहयोग गर्नुपर्छ, किनभने उहाँहरूलाई भोलि गएर चाहिँ उहाँहरूले चाहिँ ऋण पाएन भने कसले उहाँहरूले ऋण दिने त बिना दितो, कि अर्को विकल्प छ त अहिले यो बन्द गरेर वा चाहिँ नपाउने ऋण तिरेन भने चाहिँ भोलि अरूले गर्ने मान्छेले पाउँदैन नि त। अनि हामी देशबाट चाहिँ युवाहरू बेरोजगार भयो बाहिर गयो भन्छौँ, अनि चाहिँ यहीँ चाहिँ हामीले स्रोत जुन गाउँ गाउँमा पुगिरहेछ त्यसलाई चाहिँ हामी रोक्ने काम गरिरहेछौँ। स्रोतको रोक्ने कामहरू गर्यो भने त अटोमेटिक त्यहाँ फेरि चाहिँ विकराल अवस्था आउँछ क्या, फेरि मान्छे जाने भनेको जुन मिटर ब्याजी अरू जाने त हो नि, किनभने मान्छे त त्यतिकै त बाँच्छ।
त्यसो भए यहाँहरू भनिराख्नु भएको छ खासै समस्या छैन, पहिला के भए पनि समाधान भइसकेका छन् र यो राम्रो हुने चरणमा छ अथवा समाधान हुने चरणमा छ भनिरहँदाखेरि यी कुराहरू तपाईँले बाहिर ल्याउन किन सकिराख्नु भएको छ? यहाँहरू संगठनै बनाएर चाहिँ एउटा सञ्जालै बनाएर अगाडि बढ्नु भएको छ, नेपाल लघुवित्त बैंकर संघ नै छ यहाँहरूको, यहाँ आफै महासचिव हुनुहुन्छ, यी कुराहरू त चिर्नु पर्थ्यो नि त यहाँहरूले, किन यहाँहरूबाट पनि कमी भयो?
एकदमै कमी कमजोरी भएको, अब हामीले बुझाउन नसकेको यसलाई चाहिँ हामीले स्वीकार गर्नुपर्छ। अहिले प्रयासहरू भइरहेछ, पहिले चाहिँ लघुवित्त संस्थाहरूले चाहिँ काम गर्ने हामीले काम गर्नुपर्छ भन्ने धारणा थियो, हामीले चाहिँ प्रचार प्रसार गर्नु हुँदैन, त्यो धारणाले गर्दाखेरि चाहिँ पछिल्लो समयमा जुन सोसियल मिडियाहरूको चाहिँ अब चेन्ज आयो नि त, मिडियामा मान्छेको सोचाइमा परिवर्तन आयो, मान्छेले सोसियल मिडियाबाट थाहा पाउन आएर त्यसैले विश्वास गर्न थालेपछि चाहिँ हामी त्यसमा चाहिँ अलिकति चाहिँ चुकेकै हो। त्यसलाई हामी सुरुदेखि नै हामीले गरेका चाहिँ राम्रा कुराहरू जस्तो चाहिँ महिला सशक्तिको कुराहरू छ, उद्यमशीलता कुराहरू छ, जे जति गरेका छौँ अब नगरेको कुरा होइन, गरेकै कुरालाई चाहिँ हामीले चाहिँ अब देखाउन सकेका छैनौँ। अब त्यो सुरुवात भएको छ, मलाई लाग्छ चाहिँ अब बिस्तारै अस्ति पनि काठमाडौँमा चाहिँ राष्ट्र सम्मेलन भएको थियो, त्यहाँ पनि धेरै कुराहरू आएको छ, अहिले चाहिँ विभिन्न मिडियाहरूमा पनि कुराहरू आइरहेछ, त्यो चाहिँ हामीले चाहिँ अब गर्नुपर्ने हुन्छ। समस्या भनेको चाहिँ समाधानको बाटोमा चाहिँ छ त खाले चाहिँ जुन एउटा जुन मेजर समस्या छ नि त्यसलाई चाहिँ फुकाउनुपर्छ, मान्छेले भ्रममा राख्नु हुँदैन, भ्रममा राख्दाखेरि चाहिँ त्यहाँ चलखेल हुन्छ, त्यो चलखेलले गर्दाखेरि के हुन्छ भन्दा सबैलाई चाहिँ अहित गर्छ, यो भनेको
होइन। यहाँले भ्रममा राख्नुहुन्न भन्नुभयो होइन, यहाँहरू यही क्षेत्रमा लागिराख्नु भएको छ, यहाँहरूले यो कुरा चिर्नुहुन्न, बाहिर सड़कमा एक किसिमको हल्ला छ, यसले गर्दा सबै भ्रममा हुने भने एक पक्ष त चिर्नु पर्यो नि त, यथार्थ कुरा त जनतासम्म आउनु पर्यो।
यथार्थ कुरा चाहिँ अब हामीले गरिरहेछौँ नि, जस्तो ब्याज कुरामा चाहिँ यथार्थ मैले अघि भने नि यथार्थ यही हो, ब्याज हो कसैले चाहिँ 15.1 पनि भन्यो भने त्यो चाहिँ गलत हो भन्ने कुरा चाहिँ हामीले प्रुफ गरिदियोस् न, राष्ट्र ब्याङ्कले भनिरहेछ त्यस्तो बढिरहेछ भने हामीले कारवाही गर्छौँ। राष्ट्र ब्याङ्क त कारवाही गर्न छ त, त्यो सरकारकै निकाय हो नि त, राष्ट्र ब्याङ्कले त नियमन गरेको छ भनेपछि यदि चाहिँ कसैले गलत गरेको छ भने त्यसलाई त सिधै गर्न पाउँछ नि त, उसले त खारिज गर्न पाउँछ, उसले इजाजत दिएको हो नि त, त्यसले गर्दा त्यो छँदैछ क्या, तर पनि त्यो त्यो कुरालाई चाहिँ हामीले चाहिँ त्यो ब्याजको इस्युको कुराहरू भयो, अनि घर भाँग अब जग्गा जमिन जफत गर्ने कुराहरू भयो, वा चाहिँ अब के अरे पीडित गरे के अरे ऋण लिनेलाई पीडित गर्ने कुराहरू भयो, यो सब कुराहरू भनेको चाहिँ हामीले यथार्थमा जानुपर्छ क्या। किनभने यो यथार्थ भनेको केहीलाई देखेर सबै त्यही हो जेनरलाइज गर्ने कुरा जुन हाम्रो छ नि चलन, एउटालाई देख्यो यस्तै होला सबै भनेर चाहिँ एउटा त पत्रकारकै कुरा गरौँ, एउटा पत्रकारले कुनै अब गल्ती गर्यो भने सबै पत्रकार यस्तै होला भन्ने खालको जुन छ त्यसलाई चाहिँ हामीले पनि सबैले बुझ्नुपर्छ। यो लघुवित्तको बारेमा चाहिँ कस्तो भयो भन्दा चाहिँ यो ग्रामीण क्षेत्रमा तल्लो वर्गमा काम गर्ने भएकोले चाहिँ हाम्रो चाहिँ अलिक बढी ध्यान चाहिँ उता गयो, हामीले चाहिँ माथि बुझाउनु पर्ने कुरामा चाहिँ पोलिसी त माथि बन्दो रहेछ है, असर त माथिले गर्दो रहेछ, त्यो कुरा चाहिँ हामीले चाहिँ हाम्रो पहुँच पुगेन भन्नुपर्छ। किनभने चाहिँ हामीले एनएमबीएले पनि धेरै चाहिँ अब भेट्न प्रयास गर्दाखेरि चाहिँ अलिकति असहजै हुँदो रहेछ, चाहेको बेलामा चाहिँ हामीले चाहिँ सरकारसँग चाहिँ भेट्ने कुरामा चाहिँ त्यति सजिलो चाहिँ छैन जस्तो मलाई फिल भएको छ, किनभने अस्ति पनि हामीले भेट्न खोजिरहेको थियौँ।
मैले अर्को कुरा जोडे, यहाँले जसरी भन्नुभयो नि हामीले काम गरिरहेको छौँ तर चाहिँ जसरी नतिजा आउनु पर्थ्यो त्यो आइरहँदाखेरि पनि केही त्रुटिहरू देखिएका छन्, केही समस्याहरू देखिएका छन् भनिरहँदाखेरि, जसरी यहाँ ऋण लगानी गर्नुहुन्छ नि त्यो ऋण चाहिँ जुन उद्देश्यको लागि लिएको थियो त्यो उद्देश्यको लागि नभएर अन्यत्र प्रयोग भएको कारणले पनि यी समस्याहरू देखिएका धेरै ठाउँहरू सुनिन्छन्।
एकदम सही कुरा हो यो नै,
यो त हेर्नुपर्ने हो नि त यहाँहरूले पनि
एकदम हेर्नुपर्ने हो। हामीले चाहिँ हेरिरहेछौँ, पहिले पनि हेर्थ्यौँ, नहेरेको होइन, किनभने सिस्टमै के छ भन्दा चाहिँ ऋण माग गर्दाखेरि चाहिँ हामीले अफिसमा चाहिँ फर्म भरेर हुँदैन कि, त्यो जुन जसले जसले ऋण लिने हो हाम्रो त केन्द्र सिस्टम हो नि त, महिलाहरू भेला हुन्छ उहाँ सबैको अगाडि चाहिँ ऋण माग गर्ने हो, भैँसी किन्ने हो, गाई किन्ने हो कि अब के गर्ने हो, त्यसले गर्दाखेरि चाहिँ त्यो हामी विश्वास के गर्थ्यौँ भन्दा चाहिँ सबैको अगाडि ऋण माग गरेको छ भने जुन उद्देश्य भनेको छ त्यो उद्देश्य भनेको त झुट होइन, हामी त विश्वास त गर्नु पर्यो नि, किनभने माइक्रो फाइनेन्स त विश्वासमा चलेको बिना त्यो कर्जा हो, त्यसले सबैको अगाडि चाहिँ उभिएर माग गर्दाखेरि चाहिँ उद्देश्य ठिकै होला। अर्को भनेको चाहिँ के छ भन्दा चाहिँ त्यो उद्देश्य हामी लगानी गरिसकेपछि, हामी विश्लेषण पनि गर्छौँ, लगानी गरिसकेपछि त्यो काम गर्यो गरेन भन्ने कुरा चाहिँ के छ भन्दा चाहिँ उहाँहरूले पनि हेर्नुहुन्छ, गाउँको महिलाहरूले चाहिँ। अर्को भनेको कर्मचारी गएर पनि हेर्थ्यो, त्यो कर्मचारी गएर हेर्दाखेरि चाहिँ के छ भन्दा चाहिँ उसले भनेको कुरा नै विश्वास गर्ने हो, कति कुरा चाहिँ उनीहरूले चाहिँ अर्कैको सब वस्तु भाव देखाएर पनि चाहिँ मैले गरेका छु भन्ने पनि हुन्छन्, किनभने अरू प्रेसरहरू हुन्छन्, गरिबीपनहरूको अरू कामहरू पनि हुन्छ, गरिरहेको हुन्छ, जस्तो चाहिँ छोरीको बिहामा लगाए अरे भन्ने कुराहरू आइरहेछ होइन, वा चाहिँ अहिले त नयाँ नयाँ अहिले पैसा दुरुपयोग गर्ने भनेको चाहिँ बर्थडे एनिभर्सरी यताउति एसबाउजमा लगाए त्यति बेला चाहिँ ढुकुटी खेल्नेदेखि अरू पनि विकृतिहरू भएको थियो, त्यस्ता कुराहरू चाहिँ थाहा नपाएको होइन, थाहा पाएको त्यसलाई कन्ट्रोल गर्ने न्यूनीकरण गर्ने प्रयासहरू भइरहेको थियो। तर के भयो भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ अलिकति ऋण भनेको चाहिँ सहज भएपछि धेरै संस्थाबाट लिएका सबभन्दा ठुलो समस्या थियो, र यसको एउटा कारण भनेको चाहिँ कर्जा सूचना केन्द्र जुन लागू भएको त्यति बेला थिएन, नहुँदाखेरि के भयो भन्दा चाहिँ अब हामीले थाहा पाएनौ, उसले जे भनौँ त्यही विश्वास गर्नु पर्यो, अनि भयो के भन्दा चाहिँ जब पैसा दुरुपयोग हुन्छ, ऋण के उपयोग हुँदैन अनि उसको रिटर्न आउँदैन, अनि ऋण तिर्नलाई उसले चाहिँ अर्को ऋण अर्को संस्थामा ऋण लिन थाले, त्यो चक्रबाट चाहिँ के भयो भन्दा चाहिँ जुन त्यो चक्रमा जुन फसे त्यो चाहिँ मान्छे चाहिँ अहिले चाहिँ आर्थिक रूपमा चाहिँ पछाडि परेको छ, वा कमजोर भएको छ, वा पीडित भनौँ न एक किसिमको समस्यामा परेको छ, हो त्यस्ता चाहिँ भएको कुरा विगतको कुरा हो। अब आज त हुँदैन नि त, आज भनेको त नेपाल राष्ट्र ब्याङ्कले चाहिँ जुन लागू गरेको छ एउटा संस्थाले एउटालाई मात्रै, अनि एउटा ऋणीले चाहिँ एउटा संस्थाबाट मात्रै ऋण लिन पाइन्छ, त्यो पनि 7 लाख
यहाँले ऋणीका कुरा मात्र गर्नुभयो होइन, त्यहाँ धेरै बचतकर्ताहरू पनि छन्, अहिले लघुवित्तमा पैसा जम्मा गर्ने बचतकर्ताहरूले अब मेरो पैसा आउँछ कि आउँदैन, डुब्छ कि के हुन्छ भने एकदमै चाहिँ अन्यलग्रस्त अवस्थामा उहाँहरू हुनुहुन्छ। अहिले चाहिँ यहाँ फिर्ता लिन फिर्ता गर्न सक्ने अवस्थामा हुनुहुन्छ?
एकदमै 100% हामी फिर्ता गर्न, कुनै हामीलाई असहज बचत फिर्ता गर्न हामीलाई कुनै असहज छैन, किनभने चाहिँ हामीले लगानी गरेको पैसा भनेको चाहिँ अब 40% जति चाहिँ मात्रै बचत छ, त्योभन्दा बढी चाहिँ हामीले अन्य ब्याङ्क वित्तीय संस्थाबाट पैसा लिएका छौँ। मैले पनि 4 खरब 39 अरबमा चाहिँ जम्मा जम्मी 1 खरब 70 अरब जति मात्रै चाहिँ बचत छ फिर्ता गर्नुपर्ने बसहरूको, त्यो भएर चाहिँ त्यसको हिस्सा भनेको थोरै छ, र त्यो बचत राख्ने मान्छेहरू भनेको चाहिँ लाखौँ लाख राखेका छैन, हजार हजार रुपियाँ राखेको हुन्छ, त्यसले गर्दाखेरि त्यो भनेको त्यस्तो खालको जोखिम चाहिँ पटक्कै छैन यो लघुवित्तमा चाहिँ। त्यो जम्मा जम्मी के छ भन्दाखेरि चाहिँ अहिले रिकभरीको जुन अहिले जुन ऋण मिनाएको कारणले गर्दाखेरि केन्द्रमा चाहिँ बैठकै हुन नदिने, भेलै हुन नदिने, अनि त्यो नगरेपछि त कसरी चाहिँ अब कारोबार सञ्चालन भयो त? कारोबार सञ्चालन भयो भने नै त उहाँहरूको चाहिँ कारोबार नियमित गर्नुहुन्छ, बचत गर्नुहुन्छ, ऋण लिनुहुन्छ, ऋण तिर्नुहुन्छ। यहाँ उहाँहरूको अवरोधको कारणले गर्दाखेरि चाहिँ कहीँ कहीँ त्यस्तो खालको चाहिँ आशंका भएको छ भने त्यो भिन्नै कुरा हो, तर संस्थागत हिसाबले चाहिँ बचत फिर्ता नगर्ने कुनै पनि संस्थाको चाहिँ त्यस्तो खालको छैन जुन संस्थाले चलिरहेछ, र यसमा चाहिँ एकदमै कम्फर्टेबल छ। हामीलाई त्यस्तो खालको
यहाँले भनेका समस्याहरू छन् नि, यी समस्याहरू सबै लघु वित्तमा हुन् या के केमा मात्र हुन् यी समस्याहरू देखिएका?
यसको डिग्री फरक होला। समस्या भनेको जुन अहिले बाह्य समस्या भनेको मलाई लाग्छ चाहिँ जुन मैले भने नि शान्ति सुरक्षा कुरा, ऋणको चाहिँ अब मिना हुने
आन्तरिक बाह्य समस्या कुरा गर्नु अहिले हजुर।
बाह्य समस्या भनेको सबै लघुवित्त संस्थालाई चाहिँ बराबर छ है, किनभने चाहिँ सबै संस्थामा चाहिँ त्यस्तो खालको गतिविधि गर्ने, आखिर त हामी समुदायमै जाने हो नि त, त्यसले गर्दाखेरि चाहिँ कर्मचारीलाई चाहिँ अब अलिकति चाहिँ मोरल डाउन गर्ने कुराहरू भयो, अनि चाहिँ अवरोध गर्ने कुराहरू भयो, अनि चाहिँ मिना हुन्छ पैसा अहिले नतिर्दिन पछि तिर्छु, निर्णय आएपछि तिर्छु भन्ने, यस्ता भनेको चाहिँ सबै संस्थाले भोगिरहेछ। बाँकी बात आन्तरिक कुरामा चाहिँ के छ भन्दाखेरि चाहिँ अब कसैको चाहिँ अब स्ट्रेन्थ छ, राम्रो सबल छ भने उसको चाहिँ लिक्विडिटी राम्रो छ, उसको क्यापिटल एडुकेसी भन्छ, पुँजी कोष राम्रो छ, कसैको पुँजी कोषमा समस्या टाइट होला, त्यसलाई चाहिँ लगानी गर्नलाई चाहिँ अब कम क्षमता होला, कसैको आन्तरिक नियन्त्रण प्रणालीमा चाहिँ केही अब कमी कमजोरी अलिक बढी होला, कसैको कम होला, त्यो आन्तरिकमा चाहिँ फरक फरक भए पनि बाह्य समस्या जुन सरकारबाट अहिले समुदायबाट जुन आएको छ त्यो विभिन्न यो वार्ताको कारणले वा विभिन्न कारणले, त्यसमा चाहिँ कुनै पनि लघु वित्त चाहिँ अछुतो छैन, सबैलाई समस्या परेको छ।
तर जे यहाँहरूका सामान्य समस्याहरू भए पनि लघु वित्तमा पैसा जम्मा गर्ने अथवा बचतकर्ताको चाहिँ डुब्दैन, ढुक्क भयो हुन्छ त्यसो भए?
ढुक्क 100% ढुक्क भयो हुन्छ। यो हामीले चाहिँ एकदमै नेपाल राष्ट्र ब्याङ्क, फेरि अर्को पनि नेपाल राष्ट्र ब्याङ्क नियमन गर्नुभएको संस्थाले भएकोले चाहिँ यसमा त 100% चाहिँ ढुक्क। त्यस कारणले मैले भनेको चाहिँ यसलाई चाहिँ सहकारीसँग जोड्न मिल्दै मिल्दैन।
हुन्छ 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 महाशयज्यू, हाम्रो समय सकिएको छ, फेरि पनि अर्का कार्यक्रममा र अन्य कार्यक्रममा पनि नेपालको लघु वित्तको अवस्था बारेमा कुराकानी गरौँला। हामीलाई समय दिनुभयो, लघु वित्त क्षेत्रमा देखेका जुन समस्या भनिएका थिए त्यो बारेमा चाहिँ यहाँले प्रश्न पारिदिनुभयो, यहाँलाई धन्यवाद।
हजुर हजुरलाई पनि धन्यवाद छ, यो रेडियो नेपाल सुनिराख्नु सबैलाई चाहिँ अब धन्यवाद छ, र मेरो खालि आग्रह के छ भन्दाखेरि चाहिँ यो भ्रम पछि नलागौं, तपाईँहरूको बचत सुरक्षित छ, तपाईँहरूले चाहिँ आफैले लिएको ऋण तिरौं, नसक्नेहरू चाहिँ सहजीकरणको लागि संस्थामा चाहिँ लघु वित्तमा चाहिँ अब सम्पर्कमा बसौं। धन्यवाद।
हुन्छ धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं नेपाल लघु वित्त बैंकर संघका महासचिव संजय कुमार मण्डलसँग। यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी विदा हुन्छु। सुन्दै रहनुहोला रेडियो नेपाल।